आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा आज हामी उत्पत्ति 25 अध्यायबाट शास्त्रको मनन गर्न गइरहेका छौं। यो बाइबलको अर्को महान अध्याय हो। यसले अब्राहमको मृत्यु र इसाक र रिबेक्काबाट दुई जम्ल्या छोराहरू एसाउ र याकूब जन्मेको रेकर्ड यहाँ हामी देख्छौं। यसले उही समयमा इस्माइलको वंशहरूको साथै इसाकको वंशहरूको पनि उल्लेख गर्दछ। त्यसपछि यहाँ ज्येष्ठ जन्म अधिकारको सम्बन्धमा चाखलाग्दो घटना देख्छौ। यसरी यो अति नै उल्लेखनीय अध्याय हो र यसले धेरै कुराको ओगट्दछ। यो अध्याय अब्राहमको जीवनको विवरण सहित अन्त्य हुन्छ, तर वास्तवमा भन्नु नै पर्ने हो भने यो कथा पहिलेको 23 अध्यायमा अन्त्य भएको थियो, जब उसले आफ्नो नोकरलाई इसाकको निम्ति दुलही खोज्न पठाए। आउनुहोस्, सर्वप्रथममा हामी देख्नेछौ अब्राहमले कतुरालाई विवाह गर्दछन् र धेरै छोराहरू जन्माउँछन्। उत्पत्ति 25 अध्याय 1 र 2 पदमा हामी पढ्छौ, अब्राहमले अर्की स्वास्नी विवाह गरे, तिनको नाउँ कतुरा थियो। तिनले अब्राहमबाट जिब्रान, युक्छान, मदान, मिद्यान, यिसबाक र सुलाई जन्माइन्। अहिले अब्राहमसँग थुप्रै परिवारहरू छन्। साराको मृत्युपछि धेरै परिवार थपिएका छन्। कसैले मलाई यो प्रश्न गर्ला, मैले सोचेथे कि इसाकको जन्मको समयमा नै जहाँसम्म संसारमा बच्चा पैदा गर्ने तिनको शक्तिको सम्बन्धमा, तिनको शरीर मृत्यु शरीर थियो। हजुर, शारीरिक दृष्टिकोणले हेर्ने भने तिनको अवस्था त्यस्तै थियो। यो असम्भव थियो, तर जब परमेश्वर केही काम गर्नुहुन्छ, उहाँ वास्तवमा त्यो गर्नुहुन्छ र गर्न सक्नुहुन्छ। उहाँमा केही असम्भव छैन। अहिले यहाँ अब्राहमले खालि इसाकलाई मात्र यस संसारमा पैदा गरेनन्, जन्माएनन्, अहिले तिनले यो ठूलो परिवारलाई पनि जन्माउँदछन्। यहाँ हाम्रो अगाडि भएको चाखलाग्दो कुरा के हो भने मदान र मध्यान्हको उल्लेख भएको छ। अरू छोराहरूबाट पनि राष्ट्रहरू वा जातिहरू आउँदछ, तर म तिनीहरूलाई ठिम्याउन सक्दिन। म तिनीहरूको सम्बन्धमा त्यति चाख लिँदिन, त्यति रुचि लिँदिन, किनभने तिनीहरूले शास्त्रमा हाम्रो गुरेटुहरूलाई पार गर्दैनन्, तर निदानले गर्दछन्। हामी पछिबाट थाहा पाउँछौ कि मोसा मिदानको देशमा जानेछ र त्यहाँबाट पत्नी ल्याउनेछ। यो कुराको ध्यान दिनुहोस् कि मिद्यानीहरू अब्राहमका वंश हुन्। अनि हामी यो पनि देख्छौ कि अब्राहमका अरू छोराहरू पनि थिए, र प्रभुले भन्नुभयो कि इसाकद्वारा नै अब्राहमको सन्तान कहालिनेछन्। अरू यी छोराहरूद्वारा होइन, यो इस्माइलद्वारा होइन, न त मिद्यान र मदानद्वारा नै हो। यी सबै मरूभूमिका यताउता घुमफिर गरी हिँड्ने जातिहरू थिए। यसपछि निम्न पदहरूमा हामी देख्छौ, अब्राहमले अझै इसाकलाई चुनिएको छोराको रूपमा चिन्दछन्। त्यसपछि अब्राहम मर्दछ। पद 5-8 भनेको छ, 25:5-8, अब्राहमले आफूसँग भएका सबै थोक इसाकलाई नै दिए, तर आफू जीवित छँदै तिनका भित्रिनीपट्टिका छोराहरूलाई तिनले उपहारहरू दिए र आफ्ना छोरा इसाकलाई छुट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए। अब्राहम जम्मा 175 वर्षसम्म बाँचे। अब्राहम दीर्घायु भई पूरा बुढेसकालमा मरे र आफ्ना मरेका पिता पुर्खाहरूसँग मिल्न गए। यो अति नै चाखलाग्दो कुरा हो। अनि 9-10 हामी पढ्छौं, तिनका छोराहरू इसाक र इस्माइलले तिनलाई हेती सोरको छोरो एप्रोनको खेतमा भएको मर्मे नेरको मकपलाको ओडारमा गाडे। त्यो खेत अब्राहमले हेतीहरूबाट किनेका थिए। त्यहाँ नै अब्राहम आफ्नी पत्नी सारासित गाडिए। यहाँ इसाक साथसाथै इस्माइल पनि अब्राहमको मरेको शरीरलाई लासलाई पूर्ण आउँछन्। वास्तवमा अब्राहम तिनको पनि पिता थिए। यसरी इसाक र इस्माइल दुवै मिलेर अब्राहमलाई पुरे। त्यसपछि इसाक त्यस स्थानमा बस्न जान्छन् जहाँ तिनले रिबेक्कालाई भेटेका थिए। 11 हामी पढ्छौ, अब्राहमको मृत्युपछि परमेश्वरले तिनका छोरा इसाकलाई आशिष दिनुभयो। त्यस बेला इसाक बेरलाही रोइनेरमा बसोबास गरे। यसपछि पद 12-18 हामी पढ्छौ, अब्राहमको मिश्रदासी हागरबाट जन्मेको छोरा इस्माइलका वंशहरू, तिनीहरूका तालिका यी पदहरूमा दिएका छन्। अनि पद 12-18 तपाईँ आफ्नो घरमा पढ्नुहोस्। फेरि म यो तथ्यमा तपाईँको ध्यान आकर्षण गर्न चाहन्छु कि पवित्र आत्माले उत्पत्तिको पुस्तकमा यो विधि प्रयोग गर्नुहुन्छ। तिरस्कृत इन्कार गरिएको वंश चाहिँ पहिले दिइन्दछ, त्यसपछि तिनीहरूलाई एक ठाउँ अलग्गै राखिन्दछ, र कति पनि फेरि उल्लेख गरिँदैन। त्यसपछि ख्रिष्ट कहाँ डोर्याउने यो वंश वा लाइनको दिइएको छ र त्यसलाई पछ्याइन्दछ। यसरी यो इस्माइलको वंश वा लाइन दिइसकिएपछि हामी इसाकको लाइनमा आउँदछौ। उन्नाइस पदमा हामी पढ्छौ, पच्चीस अध्यायको उन्नाइस पदमा, अब्राहमका छोरा इसाकको वृत्तान्त यही हो। अब्राहमले इसाकलाई जन्माए, यही नै लाइन हामी पछ्याउन गइरहेका छौं। अब्राहमले इसाकलाई जन्माए अनि इसाकले याकुबलाई जन्माए, यही नै तरिकामा मत्तीको पहिलो अध्यायमा मत्तीको पहिलो अध्याय आरम्भ हुन्छ। ती हरेक व्यक्तिसँग छोराहरू थिए जुन हामीले देख्यौं। अब्राहमसँग पनि निकै छोराहरू थिए, तर यी मानिसहरूको वंशवाली पछ्याइने छैन, बरू इसाकको वंशवालीलाई मात्र हामी पछ्याउनेछौ। तपाईँ इस्माइल, मिदान, मिध्यान र अरू बाँकीहरूलाई भुल्न सक्नुहुन्छ। तिनीहरूले कहिलेकाहीँ इसाकको वंशहरूसँगै उल्लेख भएको पाउनुहुन्छ, तापनि तिनीहरूको लाइन वा वंशलाई हामी पछ्याउने छैनौं। पद बीसदेखि एक्काइसमा हामी पढ्छौं, इसाकले चालिस वर्षको उमेरमा पदन आरामका आरामी बतुएलकी छोरी आरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे। तिनी बाँची भएकी हुनाले इसाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो र रिबेका गर्भवती भइन्। यो अति नै चाखलाग्दो कुरा छ कि रिबेका पनि सारा जस्तै बाँझी थिइन्, तर तिनको लागि इसाकले परमेश्वरसँग प्रार्थना गर्यो र अहिले तिनी जम्ल्या छोराको गर्भवती छिन्। बाइस पदमा हामी पढ्छौ, गर्भमा भएका बालकहरूले एक अर्कासँग लडन त गर्न लागे, किन मलाई यस्तो भयो भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। यी दुई जम्ल्या बच्चाहरू जन्मनुभन्दा पहिले नै आमाको गर्भभित्रै लडन्त गर्ने कुराले त्यो लडन्तको प्रतिनिधित्व गर्दछ जुन अझै संसारमा निरन्तर जारी रहेको छ। आज संसारमा ज्योति र अन्धकार बीच लडाई छ, खराब र असल बीच लडाई छ, शरीर र आत्मा बीच लडाई छ। हरेक परमेश्वरको जनहरूले यो लडाईको बारेमा केही जानेको हुनुपर्छ जुन पावलले रोमीको सातौं अध्यायमा प्रस्तुत गर्छन्। रिबेकाले गर्भभित्र भइरहेको दुई छोराको लड़ाईको बुझ्न सकिनन् र तिनी परमेश्वर कहाँ यो प्रश्न गर्दै गइन्, किन ममा यस्तो। अनि त्यस पदमा हामी पढ्छौं, परमप्रभुले तिनलाई भन्नुभयो, तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मन्दाखेरि नै दुई जाति छुट्टा छुट्टै जन्मनेछन्, एउटा अर्को भन्दा बलवान हुनेछ र जेठाले कान्छोको सेवा गर्नेछ। परमेश्वरले वास्तविकताको स्पष्ट गरिदिनुहुनेछ र उहाँ तिनलाई भन्नुहुन्छ कि जेठाली कान्छोलाई सेवा गर्नुपर्छ। अनि तिनले यो कुरामा विश्वास गर्नुपर्ने थियो र तिनको कान्छो छोराले पनि। अनि पद चौबिस र पच्चीसमा हामी पढ्छौ, तिनको सुत्केरी हुने बेला आयो र तिनको कोखमा जुम्ल्या रहेछन्, जेठो चाहिँ रातो वर्णको शरीरभरि रौंको लुगा लाए जस्तै जन्मियो, यसकारण त्यसको नाउँ एसाउ राखियो। त्यसपछि त्यसको भाइ चाहिँ एसाउको कुर्कुच्चा हातले समातेर निस्क्यो, यसै कारण त्यसको नाउँ याकुब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसाक 60 वर्ष पुगेका थिए। एसाउ नामको अर्थ हो रातो, अनि तिनी पहिले जन्मेका हुनाले तिनलाई जेठाको रूपमा चिनियो, तर जेठाले कान्छोलाई सेवा गर्नु पर्दछ भनेर यहाँ भविष्यवाणी भएको छ। अनि छब्बीस पदमा हामी पढ्छौं, त्यसपछि त्यसको भाइ चाहिँ एसाउको कुर्कुच्चा हातले समातेर निस्क्यो, यसै कारण त्यसको नाउँ याकुब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसाक 60 वर्ष पुगेका थिए। यी छोराहरू जन्माउनु भन्दा करिब 20 वर्ष पहिले इसाक र रिबेकाको विवाह भएको थियो। जेठो छोरा एसाउ थियो र उसलाई रातो भनियो। याकुबले एसाउको कुर्कुच्चा पक्रेका थिए जब उनी जन्मे, त्यसकारणले उसलाई याकुब भनियो, जुनको अर्थ हो अर्काको माल पद शक्ति हडप्ने व्यक्ति, किनभने तिनी जेठो भन्न कोसिस गरिरहेका थिए वा जेठाको स्थान लिन कोसिस गरिरहेका थिए। तर परमेश्वरले पहिले नै त्यो उसलाई प्रतिज्ञा गरिसक्नु भएको छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ, एसाउले याकुबलाई आफ्नो ज्येष्ठ जन्म अधिकार बेच्दछन्। सताइस पदमा भनिएको छ, यिनीहरू बढेपछि एसाउ चाहिँ सिपालु शिकारी र मैदानमा डोली हिँड्ने मानिस भए र याकुब चाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए। अहिले हामी दुई केटाहरूलाई यस परिवारमा हुर्के बढेको देख्छौ। यिनीहरू जम्ल्याहरू थिए, तर यी दुई जस्ता अनि जम्ल्या बालक त्यति धेरै बेग्लै किसिमको वा रूपमा हामी कहिले देख्दैनौ। तिनीहरू केवल आफ्नो आमाको गर्भ भित्र मात्र लडाई गर्दैनन्, तर तिनीहरू जन्मिसकेपछि पनि एक आपसको विरूद्धमा लडाई गर्छन्। तिनीहरूसँग पूर्ण रूपमा बेग्लै किसिमको विचार दृष्टिकोणहरू मान्यता र मूल्यहरू र जीवनका बेग्लै किसिमका दर्शनशास्त्र छ। तिनीहरूको सोच बेग्लै छ अनि तिनीहरूको मनोवृत्ति स्वभाव बेग्लै किसिमको छ। आरम्भमा मैले यो कुराको सहमत हुनै पर्छ कि याकुब भन्दा एसौ आकर्षक व्यक्ति थिए, तर हामी सिक्न सक्छौ कि कसैलाई पनि बाह्य चिन्हद्वारा इन्साफ गर्न सकिँदैन, हामी भित्री रहेको कुराद्वारा मात्र इन्साफ गर्नुपर्छ। हामी यो विशेष मामलामा यो कुरा सिक्छौ। 27 पदमा भनिएको छ, यिनीहरू बढेपछि एसौ चाहिँ सिपालु शिकारी र मैदानमा डोली हिँड्ने मानिस भए र याकुब चाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए। एसौ चाहिँ सिपालु शिकारी बने, जहिले पनि बाहिर बाहिर घुमिहिड्ने र बाहिरका संसारका शारीरिक कुराहरूमा मजा लिने व्यक्ति, र तिनलाई यसको बारेमा धेरै थाहा थियो, तर तिनीसँग आत्मिक कुराहरूको लागि चाहिँ इच्छा वा ती कुराहरूलाई बुझ्ने समझ ज्ञान थिएन र कुनै रुचि पनि थिएन। तिनलाई खालि शारीरिक कुराहरूमा मात्र रुचि थियो, तिनले शरीरको प्रतिनिधित्व गर्दछ। याकुब सिधा सादा व्यक्ति थिए, तिनी घरमा सधैँ रहन्थे, तिनी आमाको काखको छेउछेउमा बस्ने आज्ञाकारी केटा थिए। तपाईँ यो कुराको देख्नुहुनेछ कि तिनले त्यही काम गर्थे जुन आमाले गर्नलाई भन्थिन्। याकुब वास्तवमा आमाको लाडे प्यारो पुत्र थिए, आमाको पुच्छर थिए, र यो एसौ चाहिँ बुबाको लाडे र प्यारो पुत्र हुन्। 28 पदमा हामी पढ्छौ, इसाकले एसौलाई माया गर्थे किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे, तर रिबेकाले चाहिँ याकुबलाई माया गर्थे। यहाँ हामी परिवारमा एक समस्या देख्छौ। मित्र, जब एक अभिभावक एक बच्चाको निम्ति पक्षपात गर्छ र अर्को अभिभावक अर्को बच्चाको निम्ति पक्षपात गर्छ, निश्चय नै घरमा समस्या हुन्छ, त्यहाँ पारिवारिक समस्या हुन्छ, अनि त्यही नै यहाँ भइरहेको छ। इसाकले एसाउलाई माया गर्थे किनभने तिनले शिकार गरेर ल्याएको मासु खान पाउँथे। एसाउ सधैँ शिकार खेल्न जान्थे र सधैँ नै केही न केही शिकार मारेर ल्याउँथे। तिनले घरमा शिकार ल्याउँथे र इसाकले त्यो मन पराउँथ्यो, र तिनले यो पाखा पाखा रहिरहने केटालाई मन पराए। रिबेकाले याकुबलाई माया गर्थे, तिनी आमाको प्रिय लाडे छोरा थिए। मैले अहिले भर्खरै भने कि यस समयमा एसौ याकुब भन्दा आकर्षक थिए, तिनी सबैको प्रिय नम्र देखिन्थे, याकुब चाहिँ धूर्त चलाक देखिन्थे। वास्तविक तथ्य यो हो कि तिनलाई कति पनि आपत्ति छैन त्यो कुरा गर्नलाई कि जुन पूर्ण रूपमा गलत कुरा हो, अनि यसको लागि परमेश्वर तिनीसँग व्यवहार गर्नुहुनेछ। चाखलाग्दो कुरा यो हो कि यद्यपि एसौ अति नै बाहिर रूपमा आकर्षक भए तापनि तिनको आन्तरिक हृदयमा परमेश्वरको लागि र आत्मिक कुराको लागि बुझ्ने समझ शक्ति ज्ञान कति पनि थिएन र कुनै रुचि नै थिएन। यदि संसारमा कुनै मानिस यस्तै खालको छ भने तिनी त्यस्तै व्यक्ति थिए, तिनी खालि शारीरिक व्यक्ति थिए, बस त्यति मात्र, अनि तिनै कुराको लागि तिनी बाँच्न चाहन्थे। तर याकुबको आन्तरिक हृदयमा आत्मिक कुराको लागि इच्छा तृष्णाहरू र अभिलाषहरू थिए, अनि निश्चय नै तिनको आन्तरिक हृदयमा भएको आत्मिक कुराहरूलाई निकाल्न थुप्रै थुप्रै तिनका दुष्ट चतुर विचारहरूको पाप्रोलाई उकाउनु पर्यो। हामी याकुबको सम्बन्धमा अध्ययनको गहिरेर आरम्भ गर्न भन्दा पहिले हामी यो कुरा थाहा पाउनेछौ कि तिनी परमेश्वरका जन पनि थिए। यद्यपि तिनले यो तथ्य आफ्नो जीवनको आखिरी समयसम्म प्रदर्शन नगरे तापनि, अहिले हामीलाई एउटा घटनाको बारेमा बताइएको छ जुन त्यस घरमा भएको थियो। तपाईँ यो कुराको राम्ररी बुझ्न सक्नुहुन्छ कि दुवै आमा र बुबाले दुवै छोराहरूमाथि आफ्नो इच्छा अनुसारको पक्षपात देखाउने कुराले निश्चय नै परिवारमा मनमुटाव र समस्या अशान्ति खड़ा गर्नेछ। वास्तवमा यसलाई सुखी परिवार भन्न सकिँदैन। प्रियहरू, यो कुरा हामीले याद राखौं, परिवारमा हामीले कसैलाई माया गर्ने कसैलाई नगर्ने कुनै पनि अभिभावकले गर्नुहुँदैन। यो ठूलो समस्याको एउटा जड़ हो, हामी यसबाट बस्ने कोशिश गरौं। अनि 29 32 पदमा हामी पढ्छौं, एकपल्ट याकुबले सुरुवा पकाइराखेको बेलामा एसौ मैदानबाट आए, उनलाई भोकले भाउन छुटेको थियो। एसाउले याकुबलाई भने, पद 29-32 भनिएको छ, एकपल्ट याकुबले सुरुवा पकाइराखेको बेलामा एसाउ मैदानबाट आए, उनलाई भोकले भाउन छुटेको थियो। एसाउले याकुबलाई भने, मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ, मलाई भोकले भाउन छुटेको छ। यसै कारण उनलाई एदोम पनि भनिन्थ्यो। याकुबले भने, पहिले मलाई तपाईँको ज्येष्ठ अधिकार बेच्नुहोस्। एसाउले भन्यो, म त मर्नै आँटे, अब मलाई त्यो ज्येष्ठ अधिकारको के काम। मित्र, यो घटनाले यी दुवै केटाहरूको स्वभाव र चरित्रको प्रकट गर्दछ। एसाउ बाहिर कहीँबाट आए, तिनी सधैँ घर बाहिर हिँडिरहने व्यक्ति थिए। तिनी धेरै थाकेका छन्, तिनी केही खान नभएर मर्न लागेका थिएनन्। कोही पनि अब्राहमको घरमा हुर्किएन जो खान नपाएर भोकले मरेथे। तिनीहरूको निम्ति सधैँ नै खानलाई त्यहाँ केही न केही हुन्थ्यो। वास्तविक कुरा चाहिँ त्यसबेला कहीँ पनि तयार गरिएको खाना थिएन, तर याकुबले त्यसबेला नै केही सुरुवा बनाइरहेका थिए। याकुब घरमा रहने केटा थिए अनि निश्चय नै तिनी असल भान्से थिए। एसाउलाई भोकले भौन छुटेको थियो अनि हामी देख्छौं उसले खाना माग्छ, केही सुरुवा माग्छ याकुबलाई। तर याकुब पनि उत्तिकै धेरै चलाकी व्यक्ति हुन् र उसले तब मात्र दिने निर्णय गर्छ जब एसाउले आफ्नो ज्येष्ठ अधिकार उसलाई दिँदैन। अनि एसाउ जो चाहिँ आत्मिक कुरा परमेश्वरको कुराको बारेमा त्यति समशक्ति नभएको रुचि नलिने व्यक्ति थिए, त्यसको महत्वको नबुझ्ने व्यक्ति थिए, उसले त्यस बेला चाहिँ त्यो एक बटुको सुरुवाको लागि त्यो ज्येष्ठ अधिकार बेच्ने निर्णय गर्छन्। अहिले याकुबले आफ्नो अवसर देखे, तिनी त्यो मौकालाई गुमाउन चाहँदैनन्। तिनी अति नै चतुर, चलाक, धूर्त, ठगी केटा थिए र तिनले जन्म ज्येष्ठ अधिकार लिन चाहन्थे। अनि 32 पदमा हामी पढ्छौं, एसाउले भने, म त मर्नै आँटे, अब मलाई त्यो ज्येष्ठ अधिकारको के काम। केही छिन रोकिएर ज्येष्ठ अधिकारको महत्वको बारेमा, यसको मतलब के हो सो बारेमा विचार गरौं। यसको मतलब जो जेठा परिवारमा हुन्छन् तिनीसँग घरको मुख्य अधिकार हुन्थ्यो, अर्थात तिनी घरको मुख्य हुन्थे। अनि जो जेठो घरमा हुन्थे तिनी परिवारको पुजारी हुन्थे। यस खास परिवारमा यसको अर्थ यो हो कि जससँग यो अधिकार छ त्यो नै एक व्यक्ति हुन् जसको वंश ख्रिष्टतिर डोर्याइनेछ। के तपाईँ सोच्नुहुन्छ कि एसाउले यस कुरामा महत्वको योग्यको जाने, याकुबले यो कुरा थाहा पाए? के तपाईँ सोच्नुहुन्छ कि एसाउले यस कुरामा यस महत्वको बारेमा जाने? याकुबले यो कुरा जाने, एसाउले यसको महत्वको कति पनि जान्न चाहेनन् र तिनी परिवारको पुजारी पनि बन्न चाहँदैनथे। आज हाम्रो दिनमा थुप्रै ख्रिस्टियनहरू छन् आत्मिक कुराको कति पनि रुचि लिँदैनन्। तिनीहरू यो कुरामा पनि प्रभाव दिन चाहँदैनन् कि तिनीहरू आत्मिक कुरामा चाख लिन्छन्। एसाउ पनि त्यस्तै व्यक्ति थिए, तिनी त्यो प्रभाव दिन चाहँदैनथे। यदि कसैले तिनलाई यसरी बोलाए, प्रचारक वा विश्वासी ख्रिस्टियन, तब यसले तिनलाई बेइज्जत गरे सम्मानको आभास हुन्थ्यो। तिनलाई जन्म अधिकारको कुनै महत्व थाहा थिएन र त्यसमा रुचि नै थिएन। तिनी नै एक लाइन वा वंश हुन् जुनले ख्रिस्टतिर दोहोर्याउने छ भन्ने कुराको उसले ख्यालै गरेन, वास्तव नै गरेन। याकुबले त्यो कुरा देख्छन् र भन्छन्, म के गर्नेछु, म तपाईँलाई देखाउनेछु। यदि तपाईँ मलाई आफ्नो ज्येष्ठ अधिकार दिनुहुन्छ भने म एक बटुको सुरुवा दिनेछु। एसाउ त्यो कुरासँग खुशी भए। तिनले भने, यो ज्येष्ठ अधिकार मलाई के फाइदा छ, मैले त्यो अधिकारले वा त्यो अधिकारको ख्याल गर्न वास्ता गर्न के काम छ, बरु म एक कप एक बटुको सुरुवा पिउँछु र आनन्द गर्छु। मित्र, यही नै कुरा हो, तिनले आत्मिक कुराको महत्वको ख्याल गरेनन्। अनि यो कुरा पनि भन्न चाहन्छु कि याकुबले जे गरे तिनी पनि गल्तीमा छन्। परमेश्वरले प्रतिज्ञा गर्नुभयो जेठोले कान्छोलाई सेवा गर्नेछ। जन्म अधिकार याकुब कहाँ आफै समयमा आउन गइरहेको छ, याकुब कहाँ आफ्नै समयमा ठिक समयमा आउन गइरहेको छ। याकुब यसको पर्खन सक्दैनन् र तिनी त्यो कुरा पाउन हतार गर्छन् जुन परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो। तिनले यसलाई धूर्तपूर्वक चलाकी साथ लिन्छन्। तिनले परमेश्वर स्वयंले दिने समयको पर्खनु पर्ने थियो। यो मान्छेले त्यो सिद्धान्तको चालु गरे कि तिनी त्यो गर्नेछन् जुन तिनी स्वयंद्वारा गर्न सक्छन्। तिनले सोचे, जबसम्म तिनी आफैलाई गर्न सक्छन् भने किन परमेश्वरले तिनको निम्ति गरोस् भन्नको खातिर पर्खनु पर्थ्यो। परमेश्वरलाई हेरिरहनु पर्ने कुनै कारण नै थिएन। तिनले सोचे कि तिनी स्वयंले यो बिल्कुलै लक्ष्यको हासिल गर्न आफैद्वारा आफ्नै सिपमा आफ्नै कलामा आफ्नै शक्तिमा गर्न सक्छन् भने। हजुर, आरम्भमा तिनले निकै राम्रो सफल काम गरे जस्तो देखिन्छ, तर एक दिन आयो यस व्यक्तिलाई अनुशासनको स्कूलमा पठाइन्दछ र मामा लाभन चाहिँ त्यहाँ हेड मास्टर थिए र त्यो स्कूल अति नै कठोर अनुशासनले भरिएको स्कूल थियो र याकुब त्यस स्कूलमा केही विशेष कुरा सिक्नेछन्। तर यहाँ आफ्नै समझ र बुद्धि ज्ञानको सिद्धान्तको सञ्चालन गरिरहेका छन्। त्यो कुरालाई आफैद्वारा पाउन तिनी चलाकी गरिरहेका छन् जुन परमेश्वरले तिनलाई प्रतिज्ञा गर्नुभएको थियो। अनि 33-34 पदमा भनिएको छ, याकुबले भने, पहिले शपथ खाएर मलाई भन्नुहोस्। तब उनले शपथ खाए र आफ्नो ज्येष्ठ अधिकार याकुबलाई बेचे। त्यसपछि याकुबले एसाउलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाउ आफ्नो बाटो लागे। एसाउले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए, बिल्कुलै लत्याए। यस घडीमा यो नै देख्नलाई महत्वपूर्ण कुरा हो। त एसाउले रोटी र सुरुवा खान बसे। तिनले आफ्नो ज्येष्ठ अधिकारलाई समर्पण गरे, किनभने यो तिनको निम्ति कति पनि महत्वको थिएन, तिनलाई आत्मिक कुराको कति पनि महत्व थिएन। अनि यही नै कुरा र यही नै दशा आज धेरै विश्वासी क्रिस्चियनहरूको जीवनमा पाइन्छ, जसलाई आत्मिक कुराको महत्वको ज्ञान कति पनि थाहा छैन र रुचि पनि छैन। आज हाम्रो अवस्था कस्तो छ मित्र? के एसाउको जस्तो शरीरतिर मन लाउने व्यक्ति त छैनौं? के आज हाम्रो मन र हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, ख्रिस्टको अमूल्य रगतले किनेको जीवन हो? यसको महत्व नबुझेर शारीरिक र संसारिक अभिलाषामा जीवन दिइरहेका त छैनौं? याद राखौं।
यहाँहरूको माझमा खुशीको खबर, TWR नेपालको पहिलो प्रस्तुति ख्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला ख्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।